एकदमै धेरै बढिरहेको छ यो घरेलु हिंसाका कुराहरू होइन, तर त्यो बढेको पनि कस्तो छ भने एकदमै चरम अवस्थामा पुगेपछि मात्रै रिपोर्टमा आएको छ कि. अनि मलाई लाग्छ हाम्रो समाजमा यो घरेलु हिंसा चाहिँ एकदमै धेरै छ, एकदमै अलार्मिङ स्टेजमा छ होइन. हुन त अब रिसर्चले के भन्छ भने एउटा महिलाले 35 पटक घरेलु हिंसाको शिकार भएपछि मात्रै एउटा अथोरिटीमा रिपोर्ट गर्न पुग्छन् रे, यो चाहिँ संसारभरिको रेकर्ड हो. तर हाम्रो जुन एउटा कल्चर छ, एउटा संस्कार छ नि, जहाँ हामी हुर्केका छौँ, हामीले चाहिँ अब महिलाहरूले सहनुपर्छ, सहनु भनेको लोग्नेले अलिअलि हिर्काउनु, अलिअलि गाली गर्नु, आइमालाई दोष लाउनु भनेको चाहिँ नर्मलै हो, यसलाई हामीले सजिलै लिनुपर्छ भन्ने एउटा जुन संस्कारबाट हामी आयौँ नि, त्यो संस्कार नै एउटा मुख्य एउटा बाधक भएको छ कि रिपोर्ट गर्नको लागि चाहिँ.
ए त्यस्तो तपाईँले नम्बर बढेको तपाईँले पाउनु भएको छ नेपाली कम्युनिटीमा, तपाईँसँग कन्ट्याक्ट भएको?
हजुर हजुर, पाइरहेकै छ, नम्बर चाहिँ एकदमै बढिरहेको छ. अब लास्ट 1 month चाहिँ 4 मान्छेहरूले कुराकानी गर्नुभयो क्या मसँग, होइन, भनेपछि इट्स इन्क्रिजिङ क्या, अलार्मिङ भइरहेको छ क्या एकदमै. अनि त्यो जो जो उहाँहरूले कुराकानी गर्नुभयो त्यो चाहिँ चरम अवस्थामा हुन्छ नि. मैले अघि भने नि 35 पल्ट त होइन, 70 पटक होला त्यहाँ हुँदा अगाडि उहाँहरू त भाइलेन्स सहनु भएको होइन. लाइफमा हुन्छ नि 12 वर्ष 11 वर्ष अथवा 15 वर्ष भइसक्यो भने चाहिँ कति पटक हुन्छ होला हामी आफै इमेजिन गरौँ होइन. त्यो स्थिति पछाडि मात्रै उहाँहरूले मसँग सम्म भनौँ न, अथवा हाम्रो अर्गनाइजेसनको अरू मेम्बरहरूसँग कुराकानी गर्न सक्ने हुनु भएको छ, कि त्यो अझ प्रोपर अथोरिटी होइन.
अनि अथोरिटीहरूमा अब पुलिस लगायतका अब निकायहरूकोमा जान चाहिँ के उहाँहरू अझै हिचकिचाउँदै हुनुहुन्छ कि उहाँहरू तयार हुनुहुन्छ कि कस्तो हुनुहुन्छ?
एकदमै हिचकिचाउँदै, किनभने स्टेटस कस्तो छ भन्दाखेरि अब डिपेन्डेन्ट भिसा छ, अब के गर्ने होला होइन, भन्नु न. अब यो पुलिसमा गयो भने त पुलिस रिपोर्ट भएपछि त एकदम गाह्रो हुन्छ, भिसा आइरहेको छ, एप्लाई गराएको छ, के गर्ने अब होइन, भन्नु न. अनि अब पुलिस कहाँ गए पनि सोल्युसन के त, हुन त अथोरिटीमा गएर अथोरिटीको हेल्प लिनुपर्छ एउटा कुरा, अब उसँगै बस्ने अवस्था चाहिँ हुँदैन कि, त्यसमा चाहिँ ब्याङ्ककै खतरा राखेर सँगै बस्ने अवस्था चाहिँ एकदमै एकदमै हुन्छ नि, त्यसले चाहिँ उहाँहरूको आफ्नो जीवनलाई खतरामा राखेको जस्तो मलाई लाग्छ.
के गर्न सकिन्छ त एन्करेज गर्नलाई, के गर्न सकिन्छ त?
अब त्यही त भने मैले अघि मुख्य कारण चाहिँ अहिले महिलाहरू एकदम त्रसित हुनुहुन्छ होइन, कति चाहिँ अब डिपेन्डेन्ट भिसामा अहिलेसम्म मैले पाएको अनुसार चाहिँ धेरै जस्तो डिपेन्डेन्ट भिसामा आएको, अब भिसा के हुन्छ होला, मैले सहनै पर्ने त होला, यसरी नै बस्नुपर्ने होला भनेर अन्तिममा गएर ज्यानै खतरा भएर अथवा अब बाहिरै निस्किनु पर्ने अवस्थामा मात्रै रिपोर्ट भएको छ होइन. कारणहरू धेरै छन् हाम्रो यो माइग्रेन्ट भनौँ न, हामी अब भर्खरै यहाँ इस्टाब्लिस हुन लागेको पनि भएर होला होइन. तर मलाई के लाग्छ भने यहाँ म यो रिपोर्ट गरेर के हुन्छ र, आखिर मेरो बच्चा असर हुन्छ, मेरो परिवारले दोष पाउँछ, मान्छेहरूले मलाई दोष लाउँछन् भन्ने खालको एउटा छ कि, एकदमै त्यो भित्रदेखि गढेको थियो महिलाहरूमा, त्यसले गर्दा उहाँहरूले चाहिँ अगाडि आएर भन्न सक्नु भएको छैन अथवा रिपोर्ट गर्न सक्नु भएको छैन. ती कारण मलाई लाग्छ ती जुन कारणहरू छन् नि, ती कारणहरूलाई चाहिँ हामी तपाईँ हामी जस्ता व्यक्तिहरूले चाहिँ महिलाहरूलाई एउटा त्यस्तो खालको वातावरणको सिर्जना गर्नु पर्यो जुन चाहिँ जुन कुराहरू चाहिँ सहज हुन् समाजमा हुने कुरा हुन्, तर यो घरेलु हिंसा भन्ने कुरा चाहिँ सहने कुरा होइन, यसलाई अगाडि ल्याउनुपर्छ, कुनै पनि महिलाले सफल हुनु हुँदैन, यो महिलाको एउटा अधिकारको कुरा हो, आफू सफल नभइकन बाँच्ने भन्ने एउटा कुरा हुन्छ नि, त्यो कुरा चाहिँ हामी तपाईँ हामी जस्ता व्यक्तिहरूले चाहिँ त्यो खालको एउटा वातावरण सिर्जना गर्ने, जहाँ चाहिँ महिलाले चाहिँ एउटा आफूलाई बिचरा भनेर फिलिङ नगरौँ कि, म चाहिँ एउटा साथी महिला हो, मैले यसलाई रिपोर्ट गरेँ भनेर उसलाई एक किसिमको प्राउड फिल होस् कि, त्यस्तो खालको वातावरण चाहिँ सिर्जना गर्नुपर्ने भएको छ हाम्रो समाज.
अनि कतिको अब अस्ट्रेलियामा यतिको अब सहायक संस्थाहरू छ मद्दतको लागि, अब घरेलु हिंसाबाट प्रभावित भएकाहरूको लागि विभिन्न सेवाहरू पनि उपलब्ध रहेको छ होइन, अब यसबारे चाहिँ कतिको ज्ञान छैन समुदायमा, तपाईँले कस्तो पाउनुभएको छ?
छ, ज्ञान त्यति छैन होइन, त्यही भएर हामीले विभिन्न खालका प्रोग्रामहरू गरिरहेका छौँ, तरै पनि मान्छेहरूले चाहिँ मुख्य कुरा आफै समाजभित्र डराएको छ कि, हाम्रै समाजभित्र मान्छे महिलाहरू डराइराख्नु भएको छ, जस्तै सेपरेसन र डिभोर्स भन्ने कुरा चाहिँ लाइफको नर्मल कुरा हो भन्ने कुरै हामीलाई त्यो कन्सेप्टमै आएको छैन कि, बुझ्नु भएन. जस्तै बिहे गर्नु, इन्गेजमेन्ट गर्नु, जस्तै सेपरेसन र डिभोर्स पनि एउटा लाइफको नर्मल घटना हो भनेर जबसम्म एउटा महिलाले अथवा एउटा परिवारले एउटा समाजले त्यो कुरालाई लिँदैन नि, तबसम्म त्यस्ता कुराहरूलाई रिपोर्ट गर्न गाह्रो हुन्छ कि, गाह्रो भइरहेको कारण चाहिँ त्यो पनि हो एउटा होइन. अब त्यो हो, तर रिपोर्ट गर्दाखेरि कसलाई गर्ने त, कुन अथोरिटीलाई गर्ने भन्ने कुराको जुन एउटा मेकानिजम छ नि, त्यो नलेज पनि कम छ होइन. त्यही भएर हामी दिदी बहिनी समाजको तर्फबाट विभिन्न खालका अवेरनेस प्रोग्रामहरू पनि गरिरहेका छौँ.
के गर्दै हुनुहुन्छ तपाईँहरूले?
अहिले चाहिँ हामीले चाहिँ अब यही 16 डेज एक्टिभिजम अगेन्स्ट फ्यामिली भाइलेन्स भनेर यो 25th of November 10th of December जान्छ होइन, एभ्री इयर हो यो इन्टरनेसनल क्याम्पेन हो. अनि यसमा चाहिँ हामीले यो 25th of November जुन चाहिँ इन्टरनेसनल डे पनि हो होइन, अगेन्स्ट भाइलेन्सको इन्टरनेसनल डे पनि हो, त्यो दिनमा चाहिँ हामीले यो प्रोग्राम गर्दैछौँ. कस्तो प्रोग्राम भने अवेरनेस रेजिङ प्रोग्राम भनेर कम्युनिटी लिडर्सहरूलाई, कम्युनिटी अर्गनाइजेसनहरूलाई चाहिँ एउटा क्यापासिटी डेभलपमेन्ट फोरम भनेर पलाउन लगाइरहेको छौँ. त्यसमा चाहिँ एक्सपर्ट्सहरूले चाहिँ सेसन डेलिभरी गरिरहनु गर्न लागिरहनु भएको छ होइन. त्यसमा चाहिँ हामीले जस्तै कसरी रिपोर्ट गर्ने, कसरी रिफरल गर्ने, के छ मेकानिजमहरू भनेर धेरै कुराहरू गर्दैछौँ.
तपाईँहरूले यस्तो इभेन्टहरूबाट कस्तो रियाक्सन पाउनुहुन्छ, मान्छेहरू अगाडि कुरा गर्न कतिको आउँछन्?
हामीले पहिलोपल्ट लास्ट इयर गरेका थियौँ होइन, त्यसबाट अलिकति एउटा डिस्कसन इग्नाइट भयो कि, सुरुवात भयो हाम्रो समाज. त्यहाँभन्दा अगाडि कहिले पनि डिस्कसन नै भएको थिएन, फ्यामिली भाइलेन्स भनेकै सुनिएकै थिएन होइन, त्यो वर्डै मान्छेहरूलाई थाहा नभएको जस्तो हुन्छ नि. तर लास्ट इयरको त्यो फोरमले चाहिँ त्यो यो इस्युलाई डिस्कसनमा ल्यायो, र अहिलेको फोरमले चाहिँ हामीले के गर्न खोजेको छौँ भने एउटा एक्सन प्लान बनाउने, अर्गनाइजेसनको एउटा रेस्पोन्स. जस्तै हामी नेपाली, तपाईँलाई थाहा नै छ, नेपाली समुदायमा धेरै सानो अर्गनाइजेसनहरू छन्, कम्युनिटी बेस्ड अर्गनाइजेसन, त्यो अब त्यो राम्रो पनि हो होइन. अनि त्यो अर्गनाइजेसनको मेम्बरहरूलाई फोकस गरिएको छ, जुन मेम्बरहरूले चाहिँ आफ्नो अर्गनाइजेसनको कमिटीमा गएर त्यो फ्यामिली भाइलेन्समा सिकेका कुराहरू भन्नुहुनेछ, र उहाँहरू प्रत्येक अर्गनाइजेसनले चाहिँ फ्यामिली भाइलेन्समा नेपाली कम्युनिटीमा कसरी त्यसलाई रेस्पोन्स गर्ने, प्रिभेन्सन गर्नको लागि के गर्ने भनेर एउटा एउटा रेस्पोन्सिभ एक्सन डेभलप गर्ने हाम्रो एक्टिभिटिज पनि छ होइन अहिलेको प्रोग्राममा. जसले गर्दा उहाँहरूलाई चाहिँ प्रत्येक इन्डिभिजुअललाई यो होस् कि मैले फ्यामिली भाइलेन्सको अगेन्स्टमा प्रमिस गरेको छु, यो मैले गर्नुपर्छ भन्ने एउटा रियलाइजेसन लिएर उहाँहरू त्यो फोरमबाट जानुभयो भने त्यही नै हामीले ठुलो आउटकमको रूपमा
अब जानुभन्दा अगाडि यदि अब कसैले समस्या परेको छ भनेर घरेलु हिंसाको जस्तो समस्या परेको छ भने र उहाँहरूलाई अब के गरौँ भन्ने जस्तो सोचिरहेको छ भने तपाईँले के सुझाव दिनुहुन्छ उहाँहरूलाई?
अब हामी त्यस्तो खालको त्यो रेस्पोन्स गर्ने अर्गनाइजेसन त होइन होइन, तर हामीले सुझाव दिने भनेको चाहिँ कुनै पनि महिलाहरूलाई फ्यामिली भाइलेन्स भनेको उनीहरूको लाइफमा अलाउ छैन, उनीहरू चाहिँ यो फ्यामिली भाइलेन्सको अगेन्स्टमा उभिनुपर्छ, र यदि सक्नुहुन्छ भने अथोरिटीमा खबर गर्नुपर्छ होइन. तर अब हामीलाई कसैले रिपोर्ट गर्यो भने चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ यो ठाउँमा रिपोर्ट गर्नुहोस् भनेर जुन हाम्रो एउटा अथोराइज मेकानिजम हुन्छ नि, जुन रिफरल जस्तै पुलिस भयो, अरू फ्यामिली भाइलेन्स अर्गनाइजेसनहरू छन्, उहाँ त्यसको बारेमा उहाँहरूलाई जानकारी गराउने हो, र त्यसको कन्ट्याक्ट एड्रेसहरू अथवा कन्ट्याक्ट नम्बरहरू दिने हो.